डॉक्टर फजलुल्लाह खान हम लोगों के साथ हैं और गुफ्तगू का सिलसिला उनसे शुरू करते हैं। डॉक्टर साहब बहुत बहुत खुश आमदी, सलाम अर्ज करता हूँ आपकी खिदमत में।
वालेकुम सलाम, बहुत शुक्रिया सलाम भाई।
डॉक्टर साहब बात होगी खानों में जो जहरीले अज्जा जो हैं कैसे वजूद में आते हैं, यहीं से शुरू करें मेरे ख्याल में। जहर से क्या मतलब?
जी बहुत शुक्रिया। आज का जो हमारा टॉपिक है वो इस हवाले से है कि जो खुराक हम खाते हैं उसमें ऐसे अज्जा होते हैं, ऐसे हम इसको टॉक्सिक मेटल्स भी कहते हैं, जो बज़ाहिर तो इंटेंशनली वो खुराक में कोई नहीं डालता, लेकिन इसका जो ओरिजिन होता है, इसका जो सोर्स होता है, वो अक्सर जो खुराक के सोर्सेज होते हैं वो उसी में शामिल हो जाते हैं। जिस तरीके से मुख्तलिफ़ किस्म के पौधे होते हैं उसके जो नशोनुमा होती है, जो ज़मीन से मुख्तलिफ़ किस्म के वो जो एलिमेंट्स होते हैं, एसेंशियल एलिमेंट्स होते हैं, या जो मुख्तलिफ़ किस्म के माइक्रोन्यूट्रिएंट्स होते हैं, वो पौधे जज़ब करते हैं अपने ग्रोथ के लिए। तो वही जो न्यूट्रिएंट्स होते हैं, वही जो ज़र्रात होते हैं, वो तो बज़ाहिर पौधों की नशोनुमा के लिए उसकी अहमियत होती है, लेकिन वही जो पौधे होते हैं या वही जानवर जो वही पौधे खाते हैं या वही अज्जा जो जहरीले होते हैं वो अगर पानी में चले जाते हैं तो फिर वो इंसान काले वही खुराक काले वही पानी पी ले, उसी पानी में से खुराक की मुख्तलिफ़ चीज़ें बनाए, तो वो इंसान के जिस्म के लिए बहुत ज़्यादा नुकसानदेह होते हैं। और ये जो चीज़ें हैं या ये जो टॉक्सिक सब्सटेंसेस है, ये मोस्टली मेटल्स होते हैं। आगे हम जाके इस पर गुफ्तगू करेंगे कि कौन से ऐसे मेटल्स है, टॉक्सिक मेटल्स है, जो हमारी सेहत के लिए उसके बहुत ज़्यादा नुकसानात है। लेकिन ये अहम बात यह है कि ये जो टॉक्सिक मेटल्स है उसकी जो टॉक्सिसिटी है या जिसका जो जहरीलापन है, ये एक दो रोज़ की खुराक की खाने से नहीं होता, लेकिन ऐसे किस्म की फूड्स है उस पर हम आगे जाके बात करेंगे। जो लोग मुसलसल वही खुराक खाते हैं, वही खुराक पे उसका गुजर बसर है, तो वो क्रॉनिकली एक लंबे अरसे के लिए वो उन चीज़ों के लिए एक्सपोज होते हैं, तो वही चीज़ें जो हमारे जिस्म में फिर चले जाते हैं क्रॉनिक लेवल पे, और एक जो हमारी फिजियालॉजी है इंसान के जिस्म की वो ऐसी कंसंट्रेशन में ऐसी मकदार में मौजूद होते हैं हमारे जिस्म के अंदर कि अगर वो लंबे अरसे के लिए या क्रॉनिक लेवल पे मौजूद है तो वो बहुत ज़्यादा उसके ख़राब असरात होते हैं।
डॉक्टर साहब एक जो चीज़ है वो ये है कि बहुत सारी जगहों पे ये चीज़ देखी जाती है, बिलखसूस जनूबी एशिया में, बाकी जगहों पे भी है, लेकिन यहाँ पे पानी की फरावानी है बनिस्बत दूसरे जगहों के, और उसकी वजह से जैसे तालाब वजूद में आते हैं और गंदे पानी के, और उसी के अतराफ में हम देखते हैं कि खेती बाड़ी हो रही है सारे वो चीज़ें, ये चीज़ें भी उस जहरीलेपन का बायस बन सकती हैं।
जी बिल्कुल, क्योंकि जो टॉक्सिक एलिमेंट्स होते हैं खासकर आर्सेनिक या कैडमियम, मरकरी, लेड, कैडमियम, ये मुख्तलिफ़ किस्म के टॉक्सिक एलिमेंट्स हैं जो नुकसानात के बाइस बनते हैं। और इसी की जो सोर्सेज है कि ये कहाँ से चले जाते हैं खुराक में, तो जो ज़रात के लिए पानी हम इस्तेमाल करते हैं या जो काश्तकार पानी इस्तेमाल करते हैं, वही पानी मुख्तलिफ़ जगहों से होके आता है खेतों में, तो वही पानी अगर ऐसे जगहों से आ रहा है कि मिसाल के तौर पर मुख्तलिफ़ किस्म की इंडस्ट्रीज़ है, इंडस्ट्रीज़ के जो वेस्ट प्रोडक्ट्स है या जो उससे पानी निकलता है, जो आलूदा पानी होता है, वही पानी अगर वो काश्तकारी के लिए इस्तेमाल करता है कोई किसान, तो वही पानी जो होता है वो जहरीला पानी होता है। उसमें ये जो टॉक्सिक एलिमेंट्स होते हैं जो मैंने मुख्तलिफ़ किस्म के बताए, इसका जो लेवल होता है वो पानी में बहुत ज़्यादा होता है, तो वही पानी जाके अगर उसी से पौधे या जो फसल सब्ज़ियाँ वगैरह होते हैं उसको पानी देते हैं काश्तकार, तो वैसे भी पौधों को उन चीज़ों की ज़रूरत होती है, लेकिन वैसे उस पानी में मकदार ज़्यादा होती है उन टॉक्सिक एलिमेंट्स की, तो फिर वो ज़्यादा मकदार में चले जाते हैं पौधों के अंदर। और वही पौधे फिर अगर हम खाते हैं सब्ज़ी के तौर पर, फ्रूट्स के तौर पर, या दूसरे मुख्तलिफ़ किस्म के जानवर है जो वही पौधे खाते हैं, वही चीज़ें खाते हैं, तो उसके जिस्म में भी वो चले जाते हैं, तो ये एक साइकिल बन जाता है, और मुख्तलिफ़ तरीक़ों से फिर जो इंसान होते हैं वो एक्सपोज होते हैं। तो जो पानी के ज़खीरे हैं, अगर गंदे पानी के ज़खीरे हैं, वो उसके कंटामिनेशन होती है, आसपास में जो साफ पानी है उसी में उसकी लीकेज होती है, तो फिर उसी में शामिल हो जाते हैं, और अगर उस हिसाब से नहीं तो फिर ये पौधों के ज़रिए हमारे जिस्म के अंदर चले जाते हैं। तो ये मुख्तलिफ़ किस्म के इसके सोर्सेज है, एक्सपोजर के इसके सोर्सेज है, तो मुख्तलिफ तरीक़ों से ये इंसानी सेहत पे असरअंदाज हो जाते हैं।
इसकी वजह क्या है कि मिसाल के तौर पर वो चीज़ें खुद उन पौधों को बज़ाहिर नुकसान नहीं पहुंचाती, लेकिन जब इंसानी जिस्म में या दूसरे जानवरों के जिस्म में जब जाती हैं तो बीमारी का बायस बनती हैं।
ये जो चीज़ें हैं या जो टॉक्सिक सब्सटेंसेस है या जो जहरीली मादे हैं, ये मुख्तलिफ किस्म के हैं, और अगर हम इस पे तफसील में बात कर ले या एक एक पे बात कर ले तो मैं मिसाल देता हूँ अरसेनिक की। अरसेनिक जो है आजकल पूरी दुनिया में और ख़ासकर जनूबी एशिया के जो ममालिक है जो सबसे ज़्यादा मुतासिर है, बांग्लादेश, इंडिया, पाकिस्तान, ये ममालिक जो है इसमें पानी के अंदर अरसेनिक का जो लेवल है वो एक नुकसानदेह हद तक बढ़ गया है। और जो वर्ल्ड हेल्थ ऑर्गेनाइजेशन है या जो इन्वायरमेंटल प्रोटेक्शन एजेंसी है यूनाइटेड स्टेट्स की, उसकी मुख्तलिफ रिपोर्ट्स है और एक डेडलाइन और एक रिकमेंडेड मकदार है उसकी तरफ से कि इतना अगर अर्सेनिक मौजूद है तो वो ठीक है, लेकिन अगर उस लेवल से ये बढ़ रहा है तो फिर ये हमारी सेहत के लिए नुकसानदेह है। मिसाल के तौर पर WHO की जो गाइडलाइंस है उसमें जो अर्सेनिक की मकदार है अगर 10 माइक्रोग्राम पर डेसीलीटर, इस हद तक अगर पानी में मौजूद है या जो हम चीज़ें खाते हैं उसमें अर्सेनिक का इस हद तक मकदार है तो वो एस सच कोई नुकसान नहीं देता, लेकिन अक्सर ये जो ममालिक है बांग्लादेश, पाकिस्तान, इसमें पानी के अंदर ये जो अर्सेनिक कंसंट्रेशन है या जो अर्सेनिक का मकदार है वो उस लेवल से काफ़ी हद तक बढ़ गया है। तो ये जो आपने पूछा कि ये चीज़ें पौधों के लिए तो नुकसानदेह नहीं है तो फिर हमारे सेहत के लिए कैसे नुकसानदेह है, तो पौधों के लिए वैसे उसके नशोनुमा के लिए उनकी ज़रूरत होती है, लेकिन अगर हम मुसलसल वही खुराक खाते हैं और उसी में से वो जो टॉक्सिक सब्सटेंसेस है वो हमारे जिस्म के अंदर चले जाते हैं तो इसकी मुख्तलिफ किस्म के मेकेनिज़म है कि किस तरीके से फिर वो बीमारी काज कर जाते हैं। मिसाल के तौर पर अगर वो डायबिटीज़ काज कर रहा है तो डायबिटीज़ के लिए उसके बहुत सारे मेकेनिज़म है, वो अगर कैंसर काज कर रहा है तो उसके लिए बहुत सारे मेकेनिज़म्स है, लेकिन मजमूई तौर पर मैं इस पर अगर बात कर लूँ तो ये हमारे जिस्म के अंदर मुख्तलिफ किस्म की ऐसी चीज़ें बनते हैं, इसको हम रिएक्टिव ऑक्सीजन स्पीशीज़ कहते हैं, तो वही रिएक्टिव ऑक्सीजन स्पीशीज़ जो होते हैं वो आगे जाके फिर मुख्तलिफ बीमारियों के बाइस बनते हैं।
मुर्गियों को जो खुराक दी जाती है या फिर इंजेक्शन जो लगाए जाते हैं ताकि वो जल्द अज जल्द जो है बड़ी हो जाए और इस काबिल हो जाए कि हम जो है उन्हें पका कर खा सकें, तो इस हवाले से आया उन इंजेक्शन का असर उस गोश्त के जरिए हमारे जिस्म में जाता है या नहीं?
डॉक्टर साहब,
पहला सवाल जो है प्रिजर्वेटिव के हवाले से, मुख्तलिफ किस्म के जो कैन फूड्स होते हैं खासकर उसमें प्रिजर्वेटिव डालते हैं, और उसकी वजह ये है कि खुराक जो होता है मार्केट में ज़्यादा टाइम के लिए ये रहे, तो ये जो प्रिजर्वेटिव्स है वैसे इसके लिए भी एक प्रोसीजर है कि फूड में खुराक में कितना प्रिजर्वेटिव डालना चाहिए, लेकिन ये अक्सर ऐसा होता है कि या तो इंटेंशनली या अनइंटेंशनली वो जो प्रिजर्वेटिव होते हैं उसका जो मकदार होता है वो ज़्यादा हो जाता है जो प्रोडक्ट्स होते हैं, जो फूड प्रोडक्ट्स होते हैं, तो वही प्रोडक्ट्स फिर जो लोग खाते हैं जो खासकर वो डिपेंडेंट होते हैं कैन फूड्स पे, जो मार्केट से चीज़ें उठाते हैं और फ़ौरन उसको खाते हैं, वही मुतासर होंगे। तो उसी के लिए एक अल्टरनेटिव यही है कि जहाँ तक हो सके जो कैन फूड्स होते हैं, जो मार्केट में जो प्रिजर्वेटिव वाले फूड्स होते हैं उससे इज्तनाब किया जाए, दूसरे जो फ्रेश फूड्स हैं सब्ज़ियाँ वगैरह है ये खा लिया जाए, तो इस हद तक जो है एक इंसान ख़ुद को महफूज रख सकता है। और जो दूसरा सवाल है कि जो मुर्गियों को मुख्तलिफ किस्म के इंजेक्शंस लगाते हैं, तो ये जो मुख्तलिफ किस्म के जो स्टेराइड्स वगैरह के इंजेक्शंस लगाते हैं, जाहिर बात है इनकी जो अकमुलेशन होती है जो इसके जिस्म के अंदर, वही मुर्गी अगर हम खाते हैं तो एक हद तक तो इसका नुकसान है बिल्कुल, ये तो जाहिर बात है कि वही जो मुख्तलिफ किस्म के जो इंजेक्शंस लगाते हैं नुकसान तो होगा जाहिर बात है, क्योंकि वो जो उसका नॉर्मल ग्रोथ होता है उसी से वो हद से बढ़कर वो जल्दी वो उसके होती है बड़ों पर हो जाती है, तो नुकसान तो उसकी जाहिर बात है उसके है।
डॉक्टर साहब, ये नुकसान जो आप कह रहे हैं किस सतह के, मिसाल के तौर पर हमें खांसी ज़ुकाम हो जाएगा या नहीं कोई और दूसरी बीमारियाँ हो सकती हैं?
टॉक्सिक मेटल की जो है टॉक्सिसिटी है इसकी पे हम बात कर ले कि ऐसी कौन सी बीमारियां है जो हो सकती है जो इसके चांसेस ज़्यादा है
और कौन सी तब्दीली आती है जिसमें।
تو یہ جو مختلف قسم کے میں نے میٹلز بتائے جو ٹاکسک میٹلز ہے، ارسینک، کیڈمیم، میتائل مرکری، ان کی جو اثرات ہے وہ ایک دو روز میں یہ ظاہر نہیں ہوتے، لیکن کرونک لیول پہ اگر ایک سال، دو سال، تین سال مسلسل ہم ایسی فوڈس کھا رہے یا سی فوڈس کھا رہے جس میں ان چیزوں کی مقدار موجود ہے، تو ان کی جو نقصان دہ اثرات ہے وہ مختلف قسم کے ہیں. مثال کے طور پر ارسینک، ارسینک کی وجہ سے مختلف قسم کے کینسر کاز ہو جاتے ہیں. ارسینک کی وجہ سے ڈائبٹیز بہت زیادہ ہے، کیونکہ بنگلہ دیش، پاکستان، انڈیا، ان ممالک میں جو ایریاز بہت زیادہ ارسینک کنٹامینیٹڈ ریجنز ہیں اس میں ڈائبٹیز کی جو ریشو ہے وہ بہت زیادہ ہے. اور پوری دنیا میں تقریباً 10 ملین سے اوپر جو لوگ ہیں وہ متاثر ہے اس چیز سے، تو ڈائبٹیز ہو گئی. اس کے علاوہ میتھائل مرکری، میتھائل مرکری جو سی فوڈز ہوتے ہیں، فش یا جو مختلف قسم کی جو فوڈز ہیں جو لوگ زیادہ کھاتے ہیں یا ان پہ ڈیپینڈنس ہوتے ہیں، تو ان کی جسم میں میتھائل مرکری کی جو ایکومولیشن ہوتی ہے وہ بڑھ جاتی ہے، اور وہ سالوں سالوں تک وہ کھا رہے ہیں بچپن سے لے کے ہر وقت وہ کھاتے ہیں وہ فوڈز، تو اس کے بہت زیادہ دورس نقصانات ہیں. مثال کے طور پر میتھائل مرکری کی وجہ سے مختلف قسم کے ایسے نیورو ڈیولپمنٹل ڈس آرڈرز انسان کے جسم میں اس کی ہو جاتی ہے، ڈیولپمنٹ ہو جاتی ہے. مثال کے طور پر ویژن پرابلمس، ہیئرنگ پرابلمس، اور میتھائل مرکری میں جو ریسرچ ہے وہ یہ بتا رہی ہے کہ جو انسان کی جو کوآرڈینیشن ہے باڈی کی، مثال کے طور پر ہم راستے پہ ٹھیک ٹھاک طریقے سے جا رہے ہیں تو اگر ہم میتھائل مرکری کے لیے ایکسپوز ہے یا ہمارے جسم میں ایک خطرناک حد تک وہ موجود ہے، تو پھر جو کوآرڈینیشن ہوتی ہے اس میں بھی خلل آ جاتا ہے. تو یہ تو میتھائل مرکری کے حوالے سے ہے. اس سے ہٹ کر اور بھی دوسری مختلف قسم کی چیزیں ہیں. ایک اور ہے کیڈمیم. کیڈمیم بھی ایک ٹاکسک سبسٹانس ہے جو مختلف قسم کے جو فاسفیٹ فرٹیلائزرز ہے جو کھاد وغیرہ استعمال کرتے ہیں فصلوں کے لیے، تو اسی کی وجہ سے یہ کھیت میں چلا جاتا ہے زمین کے اندر اور مٹی کے ساتھ مل جاتا ہے، پھر وہی جو پودے ہوتے ہیں خوراک کے طور پر وہ لیتے ہیں. اگر وہی کیڈمیم ہم وہی پودے خوراک کے لیے کھا رہے ہیں تو ہمارے جسم کے اندر چلا جاتا ہے. اور خاص کر ایسی بھی پودے ہیں، مثال کے طور پر تمباکو، تمباکو کی جو افینٹی ہے کیڈمیم کے لیے وہ حد سے بڑھ کر ہے. مطلب ایک خاص قسم کا رشتہ ہے، کیونکہ تمباکو جو ہے وہ زمین سے جو کیڈمیم کے ذرات ہوتے ہیں وہ دوسرے پودوں کی نسبت زیادہ وہ ابزارب کرتا ہے. تو جو لوگ تمباکو نوشی کرتے ہیں یا جو اسموک لیس ٹوبیکو ہم کہتے ہیں، جس طرح نسوار یا جو دوسری چیزیں ہیں، وہی لوگ پھر زیادہ متاثر ہوں گے. تو کیڈمیم کی وجہ سے مختلف قسم کی ایسی بیماریاں جنم لیتے ہیں جس کو ہم کہتے ہیں مثال کے طور پر الزیمر ڈیزیز یا پارکنسان ڈیزیز، یہ مختلف قسم کی بیماریاں جنم لیتی ہے. تو ہر ایک جو ٹاکسک میٹل ہے اس کے اپنے اثرات ہیں.
ڈاکٹر صاحب، ایک چیز جو ہے ابھی تھوڑے دن پہلے ہی، تقریباً 2 یا 3 مہینے پہلے ہم نے شامل بھی کی تھی اپنے پروگرام میں، کہ کئی جگہوں پہ تحقیق ہوئی ہے اور جیسے مثلا مچھلیوں کے جسم میں سے پلاسٹک کے ٹکڑے نکلے ہیں، بہت چھوٹے ذرات، اور یہ کہ جب چیک کیا گیا تو اس میں جو ہے جو حتی یعنی حالانکہ وہ بہت ہی مخصوص جگہوں پر پالی جا رہی تھیں، لیکن جو پانی وہاں پہ، پانی کا سورس تھا، اس میں اتنے چھوٹے ہو گئے ہیں ذرات پلاسٹک ان سب کے جو سمندر میں جاتے ہیں، بالکل مائکرو لیول پہ، تو وہ پریشانی پیش کریں، یہ بھی ہم لوگوں کے جسم میں تبدیلی لا سکتی ہے.
بالکل، یہ جو پلاسٹک ہوتا ہے اس میں جو چیز ہوتا ہے اس کو ہم بائسیفینول اے کہتے ہیں، بی پی اے، اور یہ بھی ریسرچ سے ثابت ہے کہ یہ ایک کینسر کازنگ ایجنٹ ہے. اس کے علاوہ ڈائبٹیز، یہ بھی ریسرچ سے ثابت ہو گئی ہے کہ جو پلاسٹک کے اندر بسفینول اے ہے یہ اس کی وجہ سے ڈائبٹیز کاز ہو جاتا ہے. اور بھی مختلف قسم کی بیماریاں ہیں، لیکن یہ دو جو ہے یہ بہت زیادہ اس سے رپورٹ ہوتے ہیں. اور جو مچھلیاں ہیں وہ اگر ایسے پانی میں وہ اس کی پرورش ہو رہی ہے یا ایسے پانی میں وہ رہ رہے ہیں جو کنٹامینیٹڈ واٹر ہے، اس میں پلاسٹک کی تو ہم نہیں کہہ سکتے، لیکن جو پلاسٹک کے ذرات ہوتے ہیں مثال کے طور پر یہ بسفینول اے، وہ اگر وہی پانی استعمال کر رہا ہے یا ویسے فوڈس کھا رہے ہیں جو آس پاس کے پانی سے، اس میں یہ ذرات چلے جاتے ہیں، اور پھر وہی اگر مچھلی ہم استعمال کر رہے ہیں تو ظاہری بات ہے اس کی کنزمپشن ہوگی، اس کے لیے ہمارا جسم جو ہے وہ ایکسپوز ہوگا، تو جو بسفینول اے کے نقصانات ہوں گے وہ ظاہری بات ہے ہمارے جسم پہ ہوں گے.
ڈاکٹر صاحب، کھائیں تو کیا کھائیں، اتنا آپ نے ڈرا دیا، کچھ کھانے کو دل ہی نہیں جا رہا ہے. جی،
ایسی بھی بات نہیں ہے کہ کھائے تو کیا کھائے، بہت سارے ایسے فوڈس ہے کہ جو ہم کھا رہے ہیں اور الحمدللہ سب لوگ صحت یاب بھی ہے، لیکن یہ جو زیادہ لوگ متاثر ہوں گے, میں نے ویسے شروع شروع میں بھی ذکر کیا اور بیچ میں بھی, کہ اکثر جو وہی لوگ متاثر ہوں گے جو یا تو اس ایریا میں رہ رہے جس میں یہ جو مختلف قسم کے ٹاکسک میٹلز ہے یا جو ٹاکسک سبسٹانس ہے اس کی ریشو زیادہ ہے, تو جو اکثر ریسرچ ہوتی ہے وہ بھی اسی ایریاز پہ ہوتی ہے. یا جو لوگ اکثر وہ سمندر کے کنارے رہتے ہیں یا جو ان کا فوڈ ہوتا ہے وہ سی فوڈ ہوتا ہے, مختلف قسم کی جو مچھلیاں ہوتے ہیں وہ کھاتے ہیں, تو اس میں سے یہ جو خاص کر میتائل مرکری اس کا جو لیول ہوتا ہے زیادہ ہوتا ہے تو وہی لوگ متاثر ہوں گے. ایسی بھی بات نہیں ہے کہ اگر کسی نے مچھلی کھا لیا تو اس کو یہ ہو جائے گا یا اگر کسی نے وہ مرغی کھا لیا تو اس کو یہ ہو جائے گا, ایسی بالکل بات نہیں ہے. لیکن یہ جو چیزیں یا ہم ادھر پروگرام میں بتاتے ہیں یہ ویسے اویئرنیس کے لیے بتاتے ہیں کہ جو لوگ ہوتے ہیں جو صرف انہی خوراکوں پہ وہ ڈیپینڈنٹ ہوتے ہیں تو جو فوڈ ہیبٹس ہوتے ہیں اس میں تبدیلی لانی چاہیے, اور ایسی جو فوڈز ہیں جو وہ نقصان دے سکتے ہیں اور سالوں سال تک اگر وہ ہم کھا رہے ہیں تو ظاہری بات ہے نقصانات تو پھر ہوں گے. ویسے بھی اس سے ہٹ کر اگر ایسی ہم چیز کھا رہے ہیں, مثال کے طور پر اگر ہم صرف سبزیاں کھا رہے ہیں, ہم گوشت نہیں کھا رہے, تو جو سبزیوں کی جو غذائیت ہے یا اس کے اندر جو نیوٹرینٹس ہے وہ تو ہمارے جسم کے لیے فائدہ ضرور دے گا, لیکن اس حساب سے جو پروٹینز ہے جس کا مین سورس ہے وہ گوشت ہے یا جو پولٹری ہے اس سے ہم محروم ہوں گے. یا دوسری حساب سے اگر ہم صرف گوشت کھا لیں سبزیاں نہ کھا لیں تو ہمیں پروٹینز ملیں گے لیکن جو دوسرے منرلز ہے یا جو دوسرے اسینشیل سبسٹانسز ہیں وہ ہمیں نہیں ملیں گے. تو خوراک کے اندر ایک توازن رکھنا چاہیے کہ جو مختلف قسم کے فوڈس ہے وہ کھائے, سبزیاں کھائے, جو کھائے فروٹس وغیرہ, تو جو ہمیں مختلف قسم کی غذائیت ہے وہ ملیں گے اور اسی حساب سے اس کے جو زہریلے اثرات ہے اس سے ہم خود کو محفوظ بھی رکھ سکتے ہیں.
ڈاکٹر صاحب بہت بہت شکریہ, بہت ہی اہم موضوعات پہ آپ نے روشنی ڈالی, اور یقیناً جو لوگ, بہت سارے لوگ ہیں خصوصاً شہروں میں ہم لوگوں کے رہنے والے, اسٹینڈرڈ مناسب نہیں ہوتا, پانی کا مسئلہ ہوتا ہے, کھانے کا مسئلہ ہوتا ہے, پتہ نہیں یہ سورس اس کا کیا ہے, جو چیز بن رہی ہے, جو چیز پیکٹ میں آ رہی ہے بظاہر بہت ہی حسین, لیکن جب ہم دیکھتے ہیں تو ہزاروں اس میں پرابلمس بعد میں سامنے آتی ہیں. یہ وہ تمام مسائل ہیں جو یقیناً جیسا کہ ڈاکٹر صاحب نے کہا کہ دوسرے خوراک کے ذریعے, ایک متوازن خوراک کے ذریعے اس مسئلے کو حل کیا جا سکتا ہے. انشاءاللہ امید ہے کہ زیادہ اس سے نہ بڑھے یہ مسئلہ البتہ. بہت بہت شکریہ ڈاکٹر صاحب.